Just a second, let me get it on. So, good morning, brothers and sisters. Greetings in the name of our Lord Jesus.
अनि हाम्रो दाजुभाइ दिदीबहिनीहरू येशु ख्रिस्टको नाउँमा सबैलाई अभिवादन भन्नुहुन्छ, बिहानको अभिवादन।
It's my pleasure to see you again and share God's word together.
अनि तपाईँलाई फेरि भेट्न पाउँदा मलाई अभाग्य लागेको छ र परमेश्वरको वचन सँगसँगै हामी हेर्ने बाँड्ने मौका पाएका छौँ त्यसको लागि।
So we continue with our studies on Jesus' teachings on the Sermon on the Mount.
अनि हामीले येशु प्रभुको शिक्षा जो पहाडी उपदेशमा छ त्यसमा निरन्तर अगाडि बढ्ने छौँ।
So this week we examine this the section in Matthew 5 where Jesus taught about fulfilling the Old Testament law.
अनि वास्तवमा हामी आज चाहिँ मत्ती 5 अध्यायमा येशु प्रभुले दिनुभएको शिक्षालाई निरन्तरता अगाडि बढ्नेछौँ, जहाँ चाहिँ येशु प्रभुले पुरानो नियममा जुन परमेश्वरको व्यवस्थाहरू दिएको छ त्यसलाई चाहिँ येशु प्रभु पुरा गर्न आउनुभयो भनेर जो भन्नुभएको छ त्यो
So
कुरालाई आज हेर्नेछौँ।
this is an important section for us as Christians because it teaches us God's purpose in giving the Old Testament law.
अनि यो वास्तवमा यो खण्ड हेर्नु चाहिँ हामी क्रिस्चियनहरूको हिसाबले पनि एकदमै महत्त्वपूर्ण छ, किनभने यो खण्डमा चाहिँ परमेश्वरले अथवा येशु प्रभुले हामीलाई पुरानो नियममा मोसाद्वारा दिएका व्यवस्थाहरू जुन नियमहरू छन् त्यसको उद्देश्य चाहिँ के थियो, कसरी त्यो पुरा हुन्छ त्यो कुराको बारेमा चाहिँ येशु प्रभुले यहाँ भन्नुभएको छ।
And how these laws in the Old Testament should be practiced by us.
अनि हामीले अब नयाँ नियमको विश्वासी भएको कारणले अब यो पुरानो नियममा दिएको व्यवस्थाहरू चाहिँ हामीले कसरी व्यवहार गर्छौँ, यसलाई कसरी लागू गर्छौँ, यो बारेमा हामी छलफल गर्छौँ आज।
It also shows us how Jesus came to fulfill all the things the Old Testament laws intended to achieve.
अनि यहाँ अर्को कुरा पनि देखाइएको छ, त्यो के हो भनेदेखि पुरानो नियममा जुन कुराहरू भनिएको छ कि त्यो पुरा गर्नुपर्ने व्यवस्थाहरू येशु प्रभु संसारमा आउनु भएपछि उहाँले चाहिँ ती सबै कुरालाई पुरा गरेर देखाउनु भयो।
So let's begin by reading chapter 5, verses 17 and 18.
अनि हामी सुरु गर्नेछौँ मत्ती 5:17 र 18 पढेर। अनि मत्ती 5:17मा यस्तो छ, व्यवस्था अथवा अगम वक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ, म ती रद्द गर्न होइन तर पुरा गर्न आएँ, किनभने साँच्चै म तिमीहरूलाई भन्दछु जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्ने छैन।
So when Jesus speaks about the books of the law, it refers to the five books of the Old Testament.
अनि यहाँनिर जब येशु प्रभुले चाहिँ व्यवस्था अथवा नियम त्यो व्यवस्थाको पुस्तकहरू भनेर भन्नुहुन्छ, त्यो चाहिँ पुरानो नियममा सुरुका 5 पुस्तकहरूलाई जनाउँदछ।
So the first five books, the law represents the first five books of the Old Testament written by Moses and they span from Genesis to Deuteronomy.
अनि यो व्यवस्था भन्दाखेरि चाहिँ मोसाद्वारा लेखिएको बाइबलको उत्पत्तिदेखि व्यवस्थासम्म अथवा 5 पुस्तक ती कुराहरूलाई उत्पत्तिदेखि सुरु गरेर 5 पुस्तक ती कुराहरूलाई जनाउँदछ।
Those are the books of the law or just the law?
अनि तिनीहरूलाई चाहिँ व्यवस्थाको पुस्तक अथवा नियम अथवा व्यवस्था भनेर भनिन्छ।
But when Jesus speaks about the law and the prophets, he is referring not only to the books of the law, but also to all the books of the Hebrew Bible.
अनि वास्तवमा येशु प्रभुले जब व्यवस्था भन्नुहुन्छ, अङ्ग्रेजीमा ल भन्छ, व्यवस्था नियमहरू, त्यो भन्दाखेरि चाहिँ त्यो 5 पहिलो व्यवस्थाको पुस्तकहरू जो मोसाले लेखे मात्र होइन, त्यहाँ भविष्यवक्ताहरूद्वारा भन्ने पनि कुरा छ, जुन चाहिँ पुरानो नियममा हिब्रू बाइबल जो छ, पुरानो नियममा हिब्रू बाइ पुरानो नियम चाहिँ हिब्रूमा लेखिएको, त्यहाँ भएका सबै पुस्तकहरू, त्यहाँ भएका सबै कुराहरू पनि जनाउँदछ।
So the books of the Hebrew Bible is the same as the Old Testament in our Christian Bible.
अनि वास्तवमा हिब्रू बाइबलका पुस्तकहरू र हाम्रो हामी क्रिस्चियनहरूको पुरानो नियममा जुन छ त्यो एउटै कुरा हो।
So in other words, our Christian Bible, the one that we use each Sunday, comprises of the Old Testament, which is the Hebrew Bible, and the New Testament, which is our New Testament written by the apostles.
अनि वास्तवमा हिब्रू बाइबल अथवा हाम्रो बाइबल भन्दाखेरि उदाहरणको लागि हामीलाई थाहा छ पुरानो करार अथवा पुरानो खण्ड जो चाहिँ यसु प्रभु आउनुभन्दा अगाडिको सुसमाचारभन्दा अगाडिको त्यो हिब्रूमा लेखिएको त्यो कुरा पनि हाम्रो बाइबलमा छ। त्यसपछि नयाँ नियम जो चाहिँ प्रेरितहरूद्वारा लेखिएका छन् त्यो ग्रिकमा लेखिएको त्यो त्यो दुइटा मिलेर चाहिँ हाम्रो पूर्ण बाइबल हामीले पाउँदछौँ।
So when I speak or we speak about the Old Testament, it is actually the Hebrew Bible.
त्यसैले हामीले जब जब पुरानो नियम भनेर भन्ने गर्छौँ त्यो चाहिँ येशु प्रभु सुसमाचारको पुस्तकभन्दा अगाडिको हिब्रू त्यो त्यो खण्डलाई त्यो चाहिँ हिब्रू बाइबल भनेर भनिन्छ।
So in verse 17, Jesus proclaims that he has come to fulfill all the promises and anticipation that is spoken of in the Old Testament, which is the Hebrew Bible.
अनि वास्तवमा येशु प्रभुले मत्ती 5:17 भन्नुहुन्छ व्यवस्था अथवा अगमवक्ताहरूद्वारा रद्द गर्नमा आएको होइन त्यो त्यहाँ लेखिएका सम्पूर्ण कुरा चाहिँ पुरा गर्न आएको हुँ भनेर पुरानो नियमको हिब्रु बाइबलको सबै कुराहरू चाहिँ ठिक ठिक प्रकारले पालन गर्न पुरा गर्न आएँ भनेर येशु प्रभुले यहाँ मत्ती 5:17 भन्नुभएको छ।
So Jesus fulfilled the Old Testament in two ways.
अनि येशु प्रभुले चाहिँ पुरानो नियमलाई दुई प्रकारले पुरा गर्नुभयो।
So the first way, his life and his ministry brought about the fulfillment of all the hope and promises that is written in the Old Testament.
पहिलो तरिकाबाट उहाँले पुरा गर्नुभयो त्यो चाहिँ के छ भने उहाँको आफ्नै जीवन र उहाँले गर्नुभएको सेवाकाई जति छ त्यो चाहिँ पुरानो नियममा जुन जुन कुराको भविष्यवाणी गरिएको थियो जुन जुन कुरा गर्नुपर्ने कुराहरू भनिएको थियो त्यो सबै कुरा चाहिँ उहाँले पुरा गर्नुभएको थियो त्यो एउटा किसिमको कुरा भयो।
Second, his teachings fulfill the true purpose of the law.
अनि दोस्रो चाहिँ उहाँले जुन खालको शिक्षा दिनुभएको थियो उहाँले दिएका शिक्षाहरूमा चाहिँ पुरानो नियमको सबै व्यवस्थाका कुराहरू सही प्रकारले उहाँले सिकाउनु भयो त्यसलाई पुरा गर्नुभयो।
For example, the Old Testament pointed to a future hope of salvation.
उदाहरणको लागि पुरानो नियमले चाहिँ भविष्यमा हुने मुक्तिको आशाका कुराहरूको बारेमा लेखिएको छ पुरानो नियममा त्यसको बारेमा भविष्यवाणी गरिएको छ।
So Jesus is the one who brings about this salvation.
तर येशु प्रभु नै जो हुनुहुन्छ जो पुरानो नियममा प्रतिज्ञा गरिएको छ त्यो मुक्तिको आशाको त्यो मुक्ति ल्याउने येशु प्रभु आफै हुनुहुन्छ।
Another example, in Genesis chapter 3, verse 15, it speaks about the offspring of Eve who will defeat and crush the head of the Satan.
अनि वास्तवमा अर्को उदाहरण येशु प्रभुले पुरा गर्नुभएको पुरानो नियमको कुरा भनेको चाहिँ उत्पत्ति 3:15 त्यहाँ भनिएको छ स्त्रीको सन्तानले त्यसको टाउको कुच्याउने छ भनेर जुन भनिएको छ त्यो चाहिँ शैतानलाई विजय गर्ने कुरा भनेर त्यहाँ जुन भनिएको छ त्यो कुरा चाहिँ येशु प्रभुले पुरा गर्नुभएको छ।
Now, Jesus is the one who has come to destroy the power of Satan, which is death.
अनि वास्तवमा शैतानको शक्ति चाहिँ जो मृत्यु हो त्यसलाई नाश त्यसलाई खत्तम गर्नलाई चाहिँ येशु प्रभु नै आउनुभयो।
By his own sacrificial death, Jesus brought salvation to mankind.
अनि उहाँको आफ्नै बलिदान पूर्ण मृत्युद्वारा मानिसहरूको लागि येशु प्रभुले मुक्ति उद्धार जीवन ल्याउनु भयो।
Another example, the Old Testament instituted the office of the Jewish high priest and also the rituals of animal sacrifices for the sins of the people.
अनि अर्को उदाहरण पुरानो नियममा चाहिँ यहुदी प्रधान पुजारी जसद्वारा चाहिँ बलिदान गरेर पापको बदलामा दिने कुराहरू जुन कुराहरू छ येशु प्रभुले त्यो कुराहरू आफ्नो बलिदानबाट पुरा गर्नुभयो।
Now, Jesus is our heavenly high priest, and his sacrifice on the cross is the true sacrifice for sins.
अनि हाम्रो जसरी पुरानो नियममा प्रधान पुजारीद्वारा मानिसहरूको पापको लागि बलिदान चढाउने कुराहरू थियो, भेटी चलाउने कुराहरू थियो, त्यस्तै किसिमले येशु प्रभु चाहिँ अब हाम्रो निम्ति प्रधान पुजारी हुनुहुन्छ र उहाँले नै हाम्रो उद्धारको लागि एकैचोटि चाहिँ त्यो जुन बलिदान गरिराख्नु पर्थ्यो पटक पटक सधैँको लागि, उहाँ बलिदान आफै भएर त्यो बलिदान चढाउनु।
So yet another example, the Old Testament spoke about the coming of a Messiah in Psalm chapter 2, verse 2, and in Daniel chapter 9, 25, for example.
अनि अर्को उदाहरणको लागि, पुरानो नियमले चाहिँ मसीह अथवा उद्धारकर्ता आउनुहुने कुराको बारेमा भविष्यवाणी गरिएको थियो, जुन चाहिँ भजन सङ्ग्रह 2 अध्यायको 2 पदमा र दानियल 9:25मा लेखिएको छ। अनि त्यो मसीह आउने कुराको भविष्यवाणी पनि येशु प्रभुले पुरा गर्नुभयो।
Jesus is that Messiah who fulfills the Old Testament.
अनि त्यो पुरानो नियममा जुन उद्धारकर्ता मसीह को बारेमा जुन प्रतिज्ञा गरिएको अथवा भविष्यवाणी गरिएको थियो, येशु प्रभु नै त्यही पुरानो नियममा प्रतिज्ञा गरिएको मसीह अथवा उद्धारकर्ता हुनुहुन्छ जसले त्यो कुरालाई पुरा गर्नुभयो।
One more example. In Isaiah chapter 53, the prophet speaks about the coming. It speaks about the suffering servant, the man of sorrows, who would be pierced and crushed for the sins of the people.
अनि अर्को उदाहरण छ, भविष्यवक्ताले चाहिँ यसैयाले यसैया 53 अध्यायमा लेख्दछन्, जो चाहिँ एउटा दुःख सहने व्यक्ति आउनुहुन्छ र उहाँले नै सबै कुरा आफ्नो शरीरमा लिएर त्यो दुःख भोग्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले 53 अध्याय यसैयामा पाउँदछौँ।
So Jesus is the fulfillment of that Old Testament suffering servant. He is the suffering servant.
अनि वास्तवमा पुरानो नियममा एउटा त्यो के भन्छ सफरिङ लिने त्यो कष्ट भोग्ने जुन दासको रूपमा आउनुहुन्छ भन्नेको कुरा चाहिँ येशु प्रभु त्यो दास हुनुहुन्थ्यो जो कष्ट भोग्नलाई आउनुभयो र उहाँले त्यो सबै कुरा पुरा गर्नुभयो।
So these are just a few of the many ways Jesus has come to fulfill what is spoken of in the Old Testament.
अनि पुरानो नियममा जुन येशु प्रभुले पुरा गर्नुहुने कुराको बारेमा लेखिएका प्रतिज्ञाहरू भविष्यवाणीहरू जो छन्, हामीले भर्खरै हेरेका केही कुराहरू ती हुन् जो चाहिँ उहाँले पुरा गर्नु भएको थियो, त्यस्तै धेरै अरू कुराहरू उहाँले पुरा गर्नुभएको थियो।
So hence in verse 17, Jesus says, I have come not to abolish, but to fulfill the Old Testament.
त्यसकारणले हामी मत्ती 5:17मा देख्दछौँ, म चाहिँ अगमवक्ताहरूको पुस्तक र व्यवस्थालाई रद्द गर्न होइन, तर म त्यसलाई पुरा गर्न आएँ।
Now, in the five books of the law, God directed Moses to write down rules and commands that governed life for the Israelite community.
अनि वास्तवमा व्यवस्थाको 5 सुरुका पुस्तकहरूमा इजरायली जातिको लागि, त्यो समाजको लागि, जातिहरूको लागि परमेश्वरले उनीहरूले कसरी जिउनुपर्छ, कसरी चल्नुपर्छ, के गर्नुपर्छ भन्ने कुराको सम्पूर्ण विधिहरू नियमहरू चाहिँ त्यहाँ लेखिएको छ, जुन परमेश्वरले लेख्नलाई प्रकाश दिनुभएको छ।
Now, to be a good Israelite, one had to follow as closely as possible the rules and regulations contained in the law.
अनि वास्तवमा असल इजरायली हुनलाई चाहिँ त्यो व्यवस्थाको पुस्तकहरूमा लेखिएका जति पनि व्यवस्थाहरू छन्, नियमहरू छन्, त्यो कुरो चाहिँ सबभन्दा राम्रोसँग त्यसलाई पालन गर्नुपर्ने, पुरा गर्नुपर्ने हुन्छ।
So let's read verses 19 and 20 to see what Jesus says about keeping the law.
अनि यहाँनिर मत्ती 5:19 र 20मा पनि हामी हेर्नेछौँ, येशु प्रभुले व्यवस्था पालन गर्ने सम्बन्धमा अरू के भन्दै हुनुहुन्छ। यसकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइ नै छ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठुलो कहलाइ नै छ। किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ।
So we see in verses 18 and 19, Jesus affirms the importance of observing all of the written law.
अनि वास्तवमा 18 र 19 पदमा येशु प्रभुले भन्नुभएको कुरा उहाँ चाहिँ त्यो लेखिएका सम्पूर्ण व्यवस्थालाई चाहिँ पुरा गर्न अथवा त्यो चाहिँ सही साबित गर्न आउनुभएको।
He emphasized that even the smallest aspects of the law is important.
अनि उहाँले यहाँनिर जोड दिएर भन्नुभएको छ व्यवस्थाको सबभन्दा सानो कुरा पनि एकदमै महत्त्वपूर्ण छ।
So Jesus did not come to abolish the commands contained in the law, but he came to fulfill them.
तर येशु प्रभु चाहिँ व्यवस्थामा भएको कुराहरूलाई रद्द गर्न त्यसको बारेमा त्यसलाई त्यो पुरा गर्नु पर्दैन भन्ने कुरा गर्न आउनु भएन, त्यसलाई क्यान्सल गर्न आउनु भएन, तर त्यसलाई पुरा गर्न आउनुभयो।
Now, in verse 20, Jesus gives a stern warning regarding the observance of the law.
अनि वास्तवमा मत्ती 5:20मा चाहिँ येशु प्रभुले एउटा कडा चेतावनी दिनुहुन्छ जसले चाहिँ व्यवस्था कसरी पालन गर्नुपर्ने हो, व्यवस्था पालन कसरी गर्नुपर्ने हो भन्ने कुराको बारेमा प्रश्न त्यहाँ पारिएको छ।
He says that unless a person's righteousness is greater than the Pharisees, greater than that of the Pharisees, that person will not enter into God's kingdom.
अनि त्यहाँनिर येशु प्रभुले भन्नुहुन्छ कुनै पनि व्यक्तिको धार्मिकता चाहिँ शास्त्री र फरिसीको भन्दा बढी भएन भने त्यो व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्न सक्ने छैन।
So this is a very serious warning.
अनि वास्तवमा यो ठाउँमा जो येशु प्रभुले 20 मत्ती 5:20मा दिनुभएको चेतावनी छ नि एकदमै गम्भीर चेतावनी हो।
Unless a person's righteousness is greater than that of the Pharisees, he will not enter the kingdom of heaven.
कुनै पनि व्यक्तिको धार्मिकता चाहिँ फरिसीकोहरूको भन्दा ठुलो भएन भनेदेखि चाहिँ उनीहरू परमेश्वरको स्वर्गको राज्यमा प्रवेश गर्न सक्ने छैन।
So we must ask ourselves the question, what is the righteousness of the Pharisees that Jesus speaks about?
अनि त्यस कारणले हामीले यहाँनिर प्रश्न गर्न सक्नुपर्छ, हामीले प्रश्न गर्न जरुरी छ, बुझ्न जरुरी छ कि यहाँनिर येशु प्रभुले यो फरिसीहरूको शास्त्री फरिसीहरूको धार्मिकता कस्तो हुन्छ भनेर उहाँले भन्नु खोज्नु भएको, त्यो धार्मिकताको बारेमा चाहिँ के कुरा गर्नुभएको।
And why is it the Pharisees' righteousness is not sufficient to enter into God's kingdom?
किन फरिसीको जतिको पनि धार्मिकता भएर चाहिँ परमेश्वरको राज्यमा पस्न योग्यको हुन सक्दैन, यो कुरो बुझ्न जरुरी छ।
So the answer is a little bit complicated, but let me try to explain.
अनि त्यसको खास उत्तर चाहिँ अलिकति सजिलो छैन र पनि हामी उहाँले चाहिँ यसलाई वर्णन यसलाई बताउनुहुन्छ, प्रष्ट पार्नुहुन्छ।
This section where Jesus speaks about the law and the Old Testament may be a little bit confusing, and you may have to think and read about it several times.
अनि यो खण्डमा जो चाहिँ येशु प्रभुले व्यवस्था र त्यसलाई पुरा गर्ने कुराहरूको बारेमा जुन कुरा भनिराखेको छ भन्नुभएको छ त्यसलाई बुझ्नलाई अलिकति कठिन हुनसक्छ, त्यस कारण हामीले यसलाई प्रश्नसँग बुझ्नलाई यसलाई घरिघरि पढेर अलिकति सोच्नुपर्ने हुन्छ।
So let me try to explain.
अनि उहाँले चाहिँ यसलाई अलिकति प्रश्न पार्न कोसिस गर्नुहुन्छ।
So the Pharisees were a very devout and elite group of Jewish teachers of the law, and they prided themselves in following the commands of the law very carefully.
अनि वास्तवमा फरिसी शास्त्रीहरू चाहिँ यहुदीहरूको पण्डितहरू जो चाहिँ एकदमै परमेश्वरको व्यवस्थाको जानकार राख्ने सम्पूर्ण रूपमा त्यसमा पोख्त भएका र ती व्यवस्थाहरूलाई चाहिँ एकदमै होसियारीपूर्वक एक एक कुरालाई चाहिँ उनीहरूले पालन गर्न प्रयास गर्ने ती मानिसहरू हुन्थे।
So the Pharisees tried to obey every single command of the law, and they made every effort to follow the law to the letter, to the smallest detail.
अनि वास्तवमा ती शास्त्री फरिसीहरूले चाहिँ व्यवस्थामा लेखिएका सानो भन्दा सानो कुराहरू पनि सम्पूर्ण रूपले लिस्ट बनाएर त्यसलाई चाहिँ एकदमै डिटेलमा बुझेर त्यसलाई पूर्ण रूपमा पछ्याउनलाई प्रयास गर्थे, त्यसलाई पालन गर्न।
Every phrase in every command is carefully followed.
अनि त्यहाँनिर चाहिँ त्यो व्यवस्थामा हरेक वाक्यहरू हरेक कुराहरू जे जे छ त्यसलाई एकदमै होसियारीपूर्वक उनीहरूले पछ्याउन कोसिस गर्थे।
And no one could outdo the Pharisees in practicing the laws.
वास्तवमा फरिसीहरूले जुन प्रकारले त्यो व्यवस्थाको कुराहरूलाई पालन गर्न प्रयास गर्थे, कसैले पनि त्यत्तिको राम्रोसँग गर्न सक्दैन थिए।
Now, if righteousness comes by following the law, no one can do better or be more righteous than the Pharisees.
अनि वास्तवमा धार्मिकता चाहिँ व्यवस्था पालन गरेर नै आउन सक्थ्यो भने यी शास्त्री फरिसीहरूले जत्तिकै राम्रो प्रकारले व्यवस्था पालन गर्न अरू कसैले सक्दैन थिए।
Then why then did Jesus say that the righteousness of the Pharisees is not sufficient to enter into God's kingdom?
तर यहाँनिर परमेश्वरको स्वर्गको राज्यमा प्रवेश गर्नलाई शास्त्री फरिसीहरूको व्यवस्था पालन गर्ने उनीहरूको धार्मिकता पुग्दैन भनेर किन भनिराख्नु भएको छ त? उनीहरू त्यति राम्रोसँग पछ्याउने थिए भनेदेखि।
Now, the most important reason I think is that the Pharisees' observance of the law is only a very superficial, outward observance of the law.
अनि यहाँनिर हामी प्रश्न के बुझ्न सक्छौँ भनेदेखि यहाँ भन्न खोजिएको कुरा चाहिँ यो शास्त्री फरिसीहरूले व्यवस्था पालन गर्ने यो सम्पूर्ण कुराहरूलाई ध्यान दिएर हेर्ने कुरा चाहिँ अलिकति सतही बाहिरी रूपमा देखावटी प्रकारले पुरा गर्ने कुरामा चाहिँ उनीहरूले बढी कोसिस गर्थे।
So the Pharisees perform the actions required by the law, but the attitude of their heart is far away from the law.
त्यसैले यहाँनिर के छ भने नियमहरू सब सबै लेखेर त्यसलाई पालन गर्नलाई बाहिरी रूपमा एक्सनमा काम गराइमा चाहिँ ती फरिसीहरूले प्रयास गर्थे, प्र्याक्टिस गर्थे, तर उनीहरूको एटिच्युड, उनीहरूको मनोवृत्ति, उनीहरूको धारणा चाहना, भित्री इन्टेन्सन चाहिँ व्यवस्थाको त्यो नर्म भन्दा धेरै टाढा थियो।
So, superficially, on the surface, they do the right actions and the right rituals.
त्यस कारणले यहाँनिर बुझ्दछौँ शास्त्री फरिसीहरूले चाहिँ ती व्यवस्थामा लेखिएका रीतिहरू, ती आज्ञाहरू सतही रूपमा, बाहिरी रूपमा पुरा गर्ने प्रयास गर्छ, तर त्यसले उनीहरूको भित्र चाहिँ कति पनि छोएको हुन्थेन।
But internally, in their hearts, they do not obey the principles of the law.
उनीहरूको हृदयमा चाहिँ व्यवस्थाको जुन सिद्धान्त छ त्यसमा आफ्नो हृदय समर्पण गरेर पालन गरेका थिएनन्।
So this kind of literal observance of the law is absolutely useless.
अनि यस्तो किसिमको खालि सतही र बाहिरी रूपमा देखावटी रूपमा मात्रै पालन गर्ने तर भित्र त्यसले कति पनि छोएको छैन, उसको हृदयमा त्यसको सिद्धान्त केही लागू भएको छैन, त्यो चाहिँ खालि बेकारको कुरा हो, त्यसले केही काम लाग्दैन।
It does not bring out the righteousness that God intended for people when they observe the law.
अनि त्यस्तो खालको बाहिरी रूपले जतिसुकै कडा प्रकारले पालन गरे तापनि के हुन्छ भने त्यो व्यवस्था पालनबाट जुन धार्मिकता आउँछ भित्री रूपमा परिवर्तन हुनुपर्ने छ त्यो कुरा चाहिँ हुँदैन, किनभने भित्र चाहिँ उनीहरूको अर्कै सोच भइराखेको हुन्छ।
True observance of the law is not only an outward show, but it involves the inward person. It involves the heart in obedience to the law.
अनि वास्तवमा साँचो व्यवस्था पालन भनेकोले चाहिँ के हुन्छ भने बाहिरी रीतिरिवाज, बाहिरी देखाउने कडापन त्यो मात्रै होइन कि त्यसले चाहिँ भित्र मान्छेलाई परिवर्तन गर्ने, भित्रैदेखि चाहिँ त्यसको उसको धारणा विचारमा परिवर्तन गर्ने, उसको हृदयबाट त्यो कुरा गर्ने, त्यो कुरा चाहिँ आउँछ।
In fact, Jesus would go on to show that outward appear observance of the law can actually lead to unrighteousness.
अनि वास्तवमा येशू प्रभुले देखाउँदै यहाँनिर देखाउनुहुन्छ कि खालि त्यो बाहिरी सतही रूपमा खालि बनावटी मान्छेलाई देखाउने हृदयलाई छोएको छैन, त्यसरी व्यवस्था पालन गर्ने कुराले चाहिँ उसलाई वास्तवमा अझ खराबी हुन्छ, धार्मिकताको सट्टा विपरीत, धार्मिकताको विपरीत कुरा आउँछ।
For example, the Pharisees would publicly demonstrate that they observe the law in order to gain the respect and the praise of the people around them.
अनि वास्तवमा हामीलाई थाहा छ फेरिसीहरूले चाहिँ उनीहरूले व्यवस्था पालन गरेको, रीतिहरू मानेको, उनीहरूले प्रार्थना गरेको यस्तो कुराहरू चाहिँ उनीहरूको वरिपरिका मान्छेहरूले देख्ने गरी उनीहरूले एकदमै यस्तो प्रकारले बहाना गर्थे कि उनीहरू त एकदमै नियम पालन गर्छन् ताकि उनीहरू मानिसहरूको अगाडि मानिसहरूले उनीहरूलाई मान्यता गरून्, उनीहरूलाई सबैले आदर गरून्, त्यस्तो खालको सोचले उनीहरू गर्थे।
They were just showing off how religious they are.
देन उनीहरूले चाहिँ उनीहरू कति धर्मी आत्मिकी छु भनेर देखाउने, मान्छेहरूलाई प्रभाव पार्ने त्यस्तो खालको उनीहरूले काम गरिराखेका थिए।
This is nothing but elevating ego and pride.
अनि त्यस्तो खालको धार्मिकता गर्ने व्यवस्था पालन गर्ने कुरा चाहिँ खास आत्मिकी अर्थमा केही होइन, तर खालि मानिसको घमण्ड र मान्छेको अहम्तालाई बढाउने कुरा मात्रै हुन्थ्यो।
God does not desire this kind of outward observance of the law.
त्यसकारण परमेश्वरले चाहिँ कहिले पनि परमेश्वरको व्यवस्थालाई यसरी बाहिरी देखावटी रूपमा पूरा गरेर कडा भएको देखाएर गर्ने कुरा चाहिँ कहिले परमेश्वरले चाहनुहुन्न र स्वीकार्नुहुन्न।
So the Pharisees believed that just by following the regulations of the law, they can earn God's favor and they can earn their salvation.
अनि वास्तवमा फेरिसीहरूले साँच्चै नै विश्वास गर्थे कि परमेश्वरको व्यवस्थालाई चाहिँ बाहिरी रूपमा भए पनि कडा प्रकारले भए पनि त्यसलाई पुरा गर्ने, जसले गर्दा परमेश्वरको उद्धार परमेश्वरको छुटकारा उनीहरूले पाउन सक्छन्, त्यस्तो खालको विचार गर्थे उनीहरूले।
That in turn makes them feel proud of themselves, proud of their moral achievement.
अनि त्यो खालको व्यवहार, त्यस्तो खालको मानिसहरूको अगाडि रीतिरिवाज र त्यो आज्ञा व्यवस्था पालनको कुरामा बाहिरी रूपमा जति कडा प्रकारले उनीहरू गरेर देखाउँथे, त्यसबाट चाहिँ उनीहरू आफैलाई सन्तुष्टि, आफैलाई म चाहिँ यस्तो छु भने घमण्ड, यस्तो उनीहरू आफैको निम्ति चाहिँ उनीहरू अहम्ता चाहिँ त्यसले पुरा गर्थ्यो।
Unfortunately, the pride of man is his downfall.
अनि वास्तवमा दुःखको कुरा चाहिँ के हो भनेदेखि मानिसको घमण्डले चाहिँ नाश नै गर्छ, मान्छेलाई अझै तल पतन बनाउँछ।
As we have learned in the Beatitudes, blessed are those who mourn.
अनि हामीले पहाडी उपदेशको आशिषित हुने कुरामा सिकेका छौँ, ती जो शोक गर्नेहरू उनीहरू सन्तुष्टि हुनेछन्, जो विनम्र छन् उनीहरू
The blessed people of God are those who mourn over their sins and their shortcomings before God.
अनि ती मानिसहरू जो परमेश्वरको अगाडि आफ्नो पापको लागि, आफ्नो सबै कुराको लागि शोक मान्छन्, परमेश्वरको अगाडि पश्चापी हुन्छन्, उनीहरू चाहिँ आशिषित हुन्।
They are humble and not proud before God.
अनि उनीहरू परमेश्वरको अगाडि कहिल्यै घमण्डी हुँदैनन्, घमण्ड गर्न सक्दैनन्, उनीहरू त विनम्र भएर परमेश्वरको अगाडि रित्तिएर आउँछन्।
So Jesus taught his disciples how to truly fulfill the requirements of the law.
त्यसैले यहाँनिर उहाँको चेलाहरूलाई येशूप्रभुले सिकाउनु भयो व्यवस्थाको साँचो आवश्यकता चाहिँ कसरी चाहिँ पुरा हुन्छ भनेर, त्यहाँनिर सिकाइराख्नु भएको छ सही प्रकारले व्यवस्था पालन कसरी हुन्छ।
And Jesus' teachings would reveal the principles why the law was given.
अनि यहाँनिर येशूप्रभुको शिक्षाबाट एउटा सिद्धान्त, किन व्यवस्था चाहिँ दिएको छ, त्यसको उद्देश्य के हो, त्यो कुरा प्रकट गर्छ, यसले देखाउँदछ।
And his teachings would bring about a greater understanding of the deeper meaning and purpose of the law.
अनि वास्तवमा उहाँको शिक्षा जो छ यहाँनिर व्यवस्थाको बारेमा, यसले चाहिँ परमेश्वरले दिनुभएको व्यवस्थाको अझ गहिरो अर्थ र गहिरो त्यसको महत्त्व हो चाहिँ हामीलाई प्रष्ट पारिएको छ।
So Jesus' teachings brings the law to a new and higher level of application to our personal lives.
अनि वास्तवमा येशू प्रभुले जुन चाहिँ व्यवस्थाको बारेमा यहाँ शिक्षा दिनुभएको छ, त्यो कुराले चाहिँ हाम्रो जीवनमा व्यवस्था कसरी पालन गर्नुपर्छ भन्ने कुराको बारेमा अझै उच्च स्तर त्यहाँनिर स्थापित गर्दछ, अझै त्यसको महत्त्वलाई यहाँनिर प्रष्ट पारिएको छ।
So in this way, Jesus' teachings is the true fulfillment of the law.
अनि त्यसकारणले जुन प्रकारले उहाँले व्यवस्थाको बारेमा प्रष्ट पारेर सिकाउनु भएको छ, त्यो शिक्षा चाहिँ व्यवस्थाको सही प्रकारको पुरा हुने काम त्यहाँ पनि हामी देख्दछौँ।
Sometimes new Christians or newer believers will wonder, do I still need to follow all the laws written in the Old Testament?
कतिचोटि भर्खरै विश्वास गरेका नयाँ विश्वासीहरूको दिमागमा यस्तो खालको प्रश्न आउन सक्छ, अझै पनि मैले पुरानो नियममा लेखिएका अल द सबै आज्ञाहरू, सबै व्यवस्थाहरू पुरा गर्न कोसिस गर्ने, त्यसलाई पुरा गर्दै जानुपर्छ कि?
Do I still need to follow all the rules and regulations in the books of the law given by Moses in the Old Testament?
अनि पुरानो नियममा मोसाले दिएको व्यवस्थाका पुस्तकहरूको सम्पूर्ण नियमहरू, आज्ञाहरू चाहिँ अहिले पनि मैले एक एक गरी पुरा गर्नुपर्छ, यस्तो खालको प्रश्न मान्छेहरूको जीवनमा हुन सक्छ।
The answer is no, we do not have to.
अनि त्यसको उत्तर चाहिँ हामीले ती सबै कुरा पालन गर्नुपर्ने होइन।
Why?
किन?
When we live according to Jesus' teachings, all the law of the Old Testament is truly fulfilled.
किनभनेदेखि जब हामीले येशु प्रभुले दिनुभएको शिक्षा अनुसार जिउन थाल्दछौँ, पुरानो नियममा पुरा गर्नुपर्ने भनेर दिएका सबै व्यवस्थाहरू चाहिँ येशुको शिक्षा अनुसार जिउने मान्छेहरूको जीवनमा पुरा भएको हुन्छ, त्यो उल्लङ्घन हुँदैन।
Now, Jesus' teachings, his commands, and his instructions are the final authoritative teachings we need to follow.
अनि वास्तवमा हामीले पछ्याउनु पर्ने अन्तिम अधिकार अथवा मुख्य कुरा जो येशूको शिक्षामा छ त्यो चाहिँ त्यहाँ चाहिँ दिएको छ।
All the requirements of the law are already fulfilled in Jesus' teachings.
अनि येशू प्रभुको शिक्षामा चाहिँ व्यवस्थामा दिएका सम्पूर्ण व्यवस्थाहरू, सम्पूर्ण नियमहरू, आज्ञाहरू चाहिँ पूर्ण रूपमा येशूको शिक्षा अनुसार गर्ने बित्तिकै त्यहाँ पुरा भएको हुन्छ।
So we do not need to additionally follow Old Testament laws and regulations just like the Jews.
अनि यहुदीहरूले जस्तै पुरानो नियमको व्यवस्था र त्यहाँका रीतिरिवाजहरू हामीले यहुदीहरू जस्तै पछ्याउनु पर्दैन।
For example, in Matthew chapter 28, verse 20, Jesus explicitly commanded his disciples to go and teach others to obey all of his commands.
अनि उदाहरणको लागि मत्ती 28 को 20 पदमा चेलाहरूलाई येशु प्रभुले सिकाउनु हुन्छ, उनीहरूलाई उहाँले आज्ञा गरेका अथवा उहाँले दिनुभएका सबै शिक्षाहरूलाई पालन गर्नलाई सिकाऊ भनेर त्यहाँ भनिएको छ। उहाँको आज्ञाहरू पालन गर्न सिकाउने कुरा यहाँ आउँछ।
Therefore, as Christians, we need only to obey all the commands of Jesus and be led by the Holy Spirit.
त्यसै कारणले हामी एउटा क्रिस्चियनको हिसाबले येशु प्रभुले शिक्षा दिनुभएको उहाँका आज्ञाहरू, पवित्र आत्माको अगुवाईमा ती कुराहरू मात्र हामीले पुरा गरेर जिउनु पर्छ।
We are no longer bound to follow the religious regulations of the Old Testament.
अब हामीलाई पुरान नियममा भएका धार्मिक विभिन्न किसिमका रीतिरिवाजहरू, त्यो चलचलनहरू, ती सबै कुरा पछ्याउनलाई जरुरी छैन।
Because when we follow Jesus and are obedient to him, all the requirements of the Old Testament is fulfilled through Christ.
किनभनेदेखि जब हामीले येशु प्रभुको आज्ञा, उहाँको शिक्षालाई पूर्ण रूपमा आफ्नो जीवन दिएर पछ्याउँदछौँ, ख्रिस्टद्वारा उहाँलाई पछ्याउँदाखेरि पुरानो नियममा आज्ञा गरिएका सबै व्यवस्थाहरू चाहिँ जो आवश्यकता हुन्छ त्यो सबै यसमा पुरा भएको हुन्छ।
So Romans chapter 7, verse 6 is important. It says this, we have been...
रोमी 7:6 पनि एकदमै महत्त्वपूर्ण छ। यहाँ यस्तो लेखिएको छ,
Romans chapter 7, verse 6, we have been released from the law so that we serve in the way of the Spirit and not in the old way of the written code, which is the law.
अनि यहाँनिर रोमी 7:6 यसको सम्बन्धमा भनिएको छ, हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखि मरेर हामी अब त्यसदेखि मुक्त भएका छौँ, र हामी पुरानो लिखित विधानको अधीनमा होइन तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौँ। पुरानो विधि अनुसार होइन तर पवित्र आत्माको नयाँ जीवनमा हामी जिउँछौँ।
And again in Galatians chapter 2, verse 19, it says, Paul says, For through the law I died to the law so that I might live for God.
अनि त्यही किसिमले गलाती 2:19 फेरि पाउले भन्छ, किनकि परमेश्वरको निम्ति म जिउन सकुँ भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखी म मरेको छु।
So Paul says that he has died to the law, that is the Old Testament law.
अनि यहाँनिर पाउलले भन्दछन् कि व्यवस्थाको लेखी चाहिँ म मरेको छु, भनेको मतलब चाहिँ पुरानो नियममा दिएको व्यवस्था।
Therefore, having died to the law is no longer binding on him.
अनि उनी चाहिँ व्यवस्थाको लेखि मरेको कारणले गर्दाखेरि अब व्यवस्थाको बन्धनमा चाहिँ उनी छैनन्।
Now, in the remainder of chapter 5, Jesus goes on to give 6 examples of how to be obedient to God that would truly satisfy the law.
अनि वास्तवमा बाँकी रोम मत्ती 5 अध्यायको बाँकी पदहरूमा येशु प्रभुले सिकाउनुहुन्छ कसरी हामीले हाम्रो जीवन जिउने, जसले गर्दाखेरि सम्पूर्ण व्यवस्था हाम्रो जीवनमा पुरा हुन सक्दछ।
Now, the Jews have been taught things that are incorrectly by the Jewish teachers of the law.
वास्तवमा यहुदीहरूलाई, यहुदी त्यो गुरुहरू, धर्मगुरुहरू जसले व्यवस्थाको बारेमा सिकाउँदै थिए, तिनीहरूले कतिचोटि चाहिँ त्यो व्यवस्थाहरू गलत प्रकारले चाहिँ सिकाइएको कुराहरू हामी देख्दछौँ।
So, in each of these six examples which we will cover, Jesus shows how the Old Testament law has been misused or wrongly applied by the Jewish teachers.
अनि यहाँनिर 6 वटा उदाहरणहरू येशु प्रभुले दिनुभएको छ व्यवस्था पालन गर्ने सम्बन्धमा, कसरी पुरानो नियममा यहुदी गुरुहरूले, शिक्षकहरूले यसलाई उल्था गरिराखेका छन्। उनीहरूले चाहिँ कसरी त्यसलाई सही प्रकारले प्रयोग नगरेर गलत प्रकारले मिसयुज गरिराखेका छन्, त्यो कुराहरू यहाँ प्रष्ट पारिएको हामी देख्दछौँ।
He begins each example with the words you have heard or it has been said to quote the law that the Jews have been taught.
अनि वास्तवमा येशु प्रभुले यहाँनिर त्यो कुराहरू सिकाउनलाई भन्नुहुन्छ, तिमीहरूले सुनेका छौ, भनाइको मतलब चाहिँ जुन चाहिँ पुरानो नियममा यहुदी गुरुहरूले चाहिँ यसरी सिकाएको छ, त्यो नियमको बारेमा, उनीहरूले सिकाएको नियमको बारेमा येशु प्रभुले यहाँ त्यो देखाउनुहुन्छ।
Then he explains how that specific rule or law should be properly applied to fulfill its true intention as given by God.
अनि त्यसपछि उहाँले तिमीले सुनेका छौ प्राचीन समयमा भनेर त्यो नियमको बारेमा भन्नुहुन्छ, र त्यसपछि उहाँले चाहिँ एउटा त्यसको उल्टा गरेर त्यसको प्रत्यायन देखाउनुहुन्छ कि कसरी नयाँ नियममा हामीहरूले पुरान नियमको व्यवस्था सही प्रकारले हाम्रो जीवनमा चाहिँ कसरी पुरा हुन्छ त, कसरी पुरा गर्नुपर्छ, त्यो कुरा उहाँले यहाँनिर प्रष्ट पार्नुभएको छ।
So these six examples that Jesus talks about are on the topics of murder, adultery, divorce, keeping promises, retaliation, and love.
I couldn't remember that.
Yeah,
यहाँ 6 वटा कुराहरू, त्यो चाहिँ हत्या, एडल्ट्री, मर्डर,
divorce, keeping promises.
डिभोर्स गर्ने कुरा, प्रतिज्ञा, मान्छेलाई प्रतिज्ञा गरेपछि पुरा गर्ने कुरा, हत्याको कुराहरू भयो, व्यभिचारका कुराहरू भयो,
Retaliation and love.
अनि मान्छे रिटालिएसन, मान्छेलाई इन्कार गर्ने कुरा भयो, अनि अर्को चाहिँ प्रेमको बारेमा यहाँ भनिएको छ। हामीले यसलाई एक एक गरी हेर्छौँ।
Today we'll do the first one. So let's read verses 21 to 24 on the topic of murder.
अनि आज चाहिँ हामीले यो 5 वटा मध्ये 6 वटा मध्ये पहिलोलाई हेर्छौँ, जुन चाहिँ हत्या, अनि त्यो चाहिँ 21 देखि 24, राइट,
Yes. 21 to 24.
21 देखि, मत्ती 5:21-24 हामी हेर्नेछौँ। तिमीहरूले सुनेका छौ प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, तैँले हत्या नगर्नु, तर त्यसले हत्या गर्छ त्यो दण्डको, जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ। अनि मत्ती 5:22, तर म तिमीहरूलाई भन्दछु जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ त्यो महासभामा जवाफदेही हुनेछ, तर जसले आफ्नो भाइलाई त मूर्ख भन्छ त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। मत्ती 5:23, यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, 5:24 मत्ती, तिम्रो भेटी त्यही वेदीको सामु छोडेर जाऊ, पहिले आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर मेरो भेटी चढाऊ, आफ्नो भेटी
So,
चढाऊ।
murder is clearly prohibited in the Old Testament.
अनि वास्तवमा पुरानो नियममा हत्या गर्ने कुरालाई पूर्ण रूपमा बन्देज गरिएको थियो। वास्तवमा
So the Jews are well aware of this in the in Old Testament verses such as Exodus chapter 20 verse 13 and Deuteronomy chapter 5 verse 17.
अनि पुरानो नियममा यहुदीहरू चाहिँ यो हत्या नगर्ने कुराको सम्बन्धमा चाहिँ पूर्णै रूपमा उनीहरू प्रष्ट थिए, जुन चाहिँ प्रस्थान 20:13 र व्यवस्था 5:17 प्रष्ट लेखिएको छ।
So here is the problem.
अनि यहाँनिर समस्या चाहिँ यो छ।
The Jews thought that by simply not murdering another person, they had fully satisfied God's law regarding this area.
अनि वास्तवमा यहुदीहरूले के सोच्यो भने हत्या नगर्नु भनिएको छ, जबसम्म उनीहरूले कसैलाई साँच्चै मारेका छैनन् भने यो आज्ञा त पुरा भयो, किनभने हत्या त गरिएको छैन। उनीहरूले त्यो सोच्यो।
They could offend another person by shouting insults or cursing, but as long as they don't murder, they have not broken God's law.
अनि उनीहरूले के सोच्थे भनेदेखि अर्को मान्छेलाई रिस उठ्दाखेरि गाली गर्न सकिन्छ, नराम्रो शब्द बोल्न सकिन्छ, सबै कुरा गर्न सकिन्छ, जबसम्म उनीहरूले उनीहरूको प्राण नै लिएका छैनन् भने यो व्यवस्था चाहिँ पुरा भएको छ भन्ने उनीहरूले सोध्थे।
But Jesus takes this law of murder to the next higher level.
तर येशु प्रभुले यो हत्या नगर्नु पर्ने भन्ने जो व्यवस्था छ यसलाई अझै उच्च स्तरमा पुर्याउनुहुन्छ, यसको महत्त्वलाई अझै गहिराईमा प्रष्ट पार्नु भएको छ।
To the level that God intended for the law,
अनि त्यो
actually.
वास्तवमा त्यो व्यवस्था जो परमेश्वरले दिनुभएको छ र उहाँले त्यसबाट चाहनु भएको कुरा जे छ त्यो कुरासम्म चाहिँ उहाँले यहाँनिर प्रष्ट पार्नु भएको छ।
He says that if we are even angry at someone or if we insult someone, we could face God's judgment.
अनि उहाँले यहाँनिर प्रष्ट भन्नुहुन्छ हामी कोहीसँग क्रोधित भयौँ रिसायौँ अथवा कसैलाई हामीले नराम्रो शब्दले उनीहरूलाई गाली गऱ्यौँ सराप्यौँ भनेदेखि हामी चाहिँ न्यायको दण्डको भागीदार हुनेछौँ।
And if we get so angry and we go to the extent of calling someone you fool, we could be sent to eternal punishment of hell.
अनि यहाँनिर यसो प्रब्लम भन्नुहुन्छ हामी यति रिसायौँ कोहीसँग कि उनीहरूलाई यस्तो शब्द चलायौँ कि त चाहिँ मूर्ख होस् त्यतिसम्म भन्दाखेरि पनि त्यो भनेको पापको कारणले गर्दाखेरि हामीलाई अनन्त मृत्यु अथवा नर्कमा हामी फालिन सक्छौँ, त्यो कुरा चाहिँ यहाँ भनिएको छ।
So when the disciples heard that, they were really shocked.
जब चेलाहरूले यो कुरा यशु प्रभुबाट सुनेका थिए उनीहरू एकदम अचम्मित भए।
And that is sometimes Jesus' purpose, to shock people to understand the truth.
अनि वास्तवमा येशु प्रभुको उद्देश्य पनि यो थियो, किनभने कतिचोटि मानिसहरूलाई यसरी अचम्मित बनाउँदै थिए ताकि उनीहरूले सत्यतालाई गहिराईमा त्यसको सही अर्थ बुझ्न सकुन्।
Now, the main point that Jesus here is teaching is that the act of murder is only the outward manifestation of an inner attitude that is dangerously wrong.
अनि वास्तवमा यहाँनिर येशु प्रभुले वर्णन गर्नु खोज्नु भएको प्रष्ट पार्न खोज्नु भएको कुरा व्यवस्थाको बारेमा के छ भनेदेखि त्यो मृत हत्या गर्ने जुन काम छ त्यो कार्य छ वास्तवमा त्योभन्दा पहिला उसको हत्या किन गर्यो भन्ने कुराको उसको एटिच्युड उसको धारणा उसको सोच छ त्यो सोचको बारेमा उहाँले भन्नुहुन्छ, त्यो सोचले गर्दाखेरि उसले हत्या गर्न पुग्दछ।
So angry thoughts and words are in themselves deserving of judgment.
त्यसैले यहाँनिर येशु प्रभुले भन्नुहुन्छ मान्छेले क्रोधित भएर उनीहरूले केही कुरा भन्दछ श्राप्त छ त्यसको पनि उनीहरूलाई दण्ड हुँदछ।
When such angry thoughts, words, and action continue without restriction, they may well end up with murder.
अनि वास्तवमा जब मानिसहरूले चाहिँ यो एकदमै क्रोधित सोच राख्छ र निरन्तर भित्र क्रोधित भएर मान्छेप्रति नराम्रो सोच राखिराख्छ भने उनीहरू एक दिन साँच्चै नै हत्यारा बन्न पुग्छन्।
There was a newspaper account of how two people got arguing about fish, and in the end, one person ended up getting killed.
अनि भर्खरै एउटा पत्रिकामा आएको खबर थियो, दुईजना मान्छे माछा उनीहरूको माछाको बारेमा विवादमा परेर अन्तिममा उनीहरू हत्या गर्न पुगे।
Anger, when it's unrestrained, may end up in tragic consequences.
अनि जब मान्छेको क्रोध हुन्छ त्यसलाई अधीनमा ल्याइएन भने त्यसले एकदमै खराब परिणाममा पुर्याउन सक्छ।
So Jesus is teaching a new way of behavior in the kingdom of heaven.
अनि वास्तवमा येशु प्रभुले स्वर्गको राज्यमा जुन नयाँ प्रकारको व्यवहार चलन स्वभाव भ्यालु हुन्छ मान्यता हुन्छ त्यो कुरा येशु प्रभुले यहाँ सिकाइराख्नु भएको छ।
He is teaching a new way to act and to live as a human being.
अनि उहाँले चाहिँ हामी मानिसको हिसाबले नयाँ प्रकारले चाहिँ कसरी जिउने, कसरी सोच्ने, कसरी व्यवहार गर्ने त्यो कुरा सिकाइराख्नु भएको छ।
And it's not just to avoid murder.
अनि वास्तवमा यो चाहिँ खालि हत्या नगर्न, हत्या गर्ने कुराबाट रोकिने कुरासम्म मात्र पनि छैन।
So in this new way, we seek to avoid even getting angry at someone we know.
अनि यहाँनिर यो येशु प्रभुको शिक्षा अनुसार गर्दाखेरि चाहिँ हामीलाई जो कोही मान्छेको बारेमा थाहा छ त्यसको बारेमा कहिले पनि क्रोधित हुने कुरालाई नै बन्द गर्ने, कहिले क्रोधित नहुने यो कुरा सिक्ने कुरा हो।
We must never get into the thought that we wish these people were dead.
अनि हामीले त्यो सोचमा कहिल्यै हुनु हुँदैन कि जुन सोचमा चाहिँ हामीलाई यस्तो विचार आउँछ यो मान्छे चाहिँ मरे पनि हुन्थ्यो, यस्तो खालको सोच, म यस्तो विचार गर्छु कि यो चाहिँ मरोस्, यस्तो सोचमा आउनु चाहिँ यो हत्या गर्नु जस्तो हो।
You know, when we harbor anger inside us, it makes us less human.
अनि तपाईँलाई थाहा छ जब हामी भित्र क्रोधलाई हामी पक्रिराख्छौँ हामीलाई मानवताभन्दा नीच बनाउँछ।
It gives the devil an opportunity to cause us to sin.
अनि वास्तवमा त्यस्तो खालको रिसलाई भित्र राखिराख्यो भने चाहिँ हामीले त्यस्तो रिस राखेको कारणले शैतानलाई हामीले पाप गर्ने कुरामा प्रोत्साहन अथवा मौका दिँदछौँ।
So, as members of God's kingdom, do not let anger brew inside of us.
अनि परमेश्वरको राज्यमा हामी कहिल्यै पनि हामी भित्र चाहिँ क्रोधलाई बढ्न दिनु हुँदैन।
Anger will grow and destroy us.
अनि वास्तवमा यो क्रोध चाहिँ बढ्दै 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 गएर हामीलाई नाश गर्दछ।
The devil will use our unrestrained anger for evil purposes.
अनि वास्तवमा यो क्रोधले चाहिँ गलत उद्देश्यको लागि, दुष्ट कामहरूको लागि यसले प्रोत्साहन गर्दछ।
Ephesians chapter 4, verse 26 and 27 says this.
अनि एफिसी 4:26 र 27 पदले चाहिँ यो कुरा भनेको छ यहाँ।
Paul says, "Do not let the sun go down on your anger and do not give the devil a foothold."
अनि यहाँनिर एफिसी 4:26 भनेको छ, क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। अनि एफिसी 6:4:27 दियाबलसलाई मौका नदेऊ।
So what should we do when we get angry, where we feel angry about our brother or sister?
अनि वास्तवमा हाम्रो दाजुभाइ दिदीबहिनीहरूको बारेमा हामीलाई रिस उठ्यो, हामी एकदमै उनीहरूको बारेमा एकदमै रिस आयो हामीलाई भने हामीले के गर्ने?
According to Jesus in verses 23 and 24, his counsel is to go and be reconciled with that person.
अनि वास्तवमा येशु प्रभुको शिक्षा अनुसार हामीले मत्ती 5:23 र 24 हेऱ्यौँ भनेदेखि कोही मान्छेसँग हाम्रो रिस छ त्यस्तो छ भने त्यो व्यक्तिसँग गएर मिलाप गर्नुपर्ने कुरा यहाँ लेखेको छ।
Be reconciled. Make friends. Don't make enemies.
मान्छेलाई शत्रुतामा नराख्नुहोस्, साथी बनाउनुहोस्, सम्बन्ध गाँस्नुहोस् अनि एकअर्कामा मिलाप गर्नुहोस्।
Now, in those days, the Jews had to travel many miles to get to the temple altar in Jerusalem to present their offerings to God.
अनि ती दिनहरूमा यहुदीहरूले परमेश्वरलाई उनीहरूले चढाउने भेटीको लागि धेरै माइल यात्रा गरेर जेरुसलेमको मन्दिरमा जहाँ पुजारी हुन्थ्यो त्यहाँ जानु पर्थ्यो।
And if they followed Jesus' instruction in verse 24, they would have to leave their gift at the altar, travel many miles back to Galilee for reconciliation, and then return to the altar to complete the worship offering.
अनि यहाँनिर येशु प्रभुले भन्नुभएको अनुसार उनीहरूको कोही मान्छेसँग रिस छ, कोही मान्छेसँग सम्बन्ध समस्या छ, काहीँ केही छ भनेदेखि धेरै माइल यात्रा गरेर मन्दिरको अगाडि त्यो चढाउन ठिक्क परेको व्यक्ति त्यो कारणले, त्यो समस्याको कारणले त्यो बेटीलाई त्यहाँ छोडेर फर्केर गएर आफ्नो भाइसँग अथवा जो मान्छेसँग सम्बन्ध बिग्रिया छ त्यहाँ मिलाप गरेर त्यहाँ क्षमा लेनदेन गरेर सम्बन्ध फेरि राखेर अनि फर्केर आएर आफ्नो भेटी चढाउने, यो रियल कुरा थियो।
So it would involve a huge commitment to travel many miles to seek the reconciliation that Jesus speaks about in verse 24.
अनि वास्तवमा यहाँ 24 पदमा येशु प्रभुले भन्नुभएको जो मिलाप गर्ने कुरा छ, त्यो भेटी चाहिँ त्यहीँ छोडेर, अनि त्यो त्यो जुन चाहिँ उसले गर्नुपर्छ फेरि फर्केर, त्यो कति सायद कति दिन लाग्छ, त्यो माइल्स यात्रा गरेर उनीहरूसँग गएर उसोसँग भेटेर फेरि कुरा गरेर, यो चाहिँ एकदम ठुलो समर्पणता, ठुलो मूल्य चुकाउनु पर्थ्यो।
And Jesus demands that commitment from us.
अनि वास्तवमा येशु प्रभुले त्यो कठिन भए पनि त्यो कठिन पुरा गर्नलाई येशु प्रभुले हामीबाट चाहनु भएको उहाँको आज्ञा त्यही छ।
That is because in God's kingdom values, reconciliation is very important.
अनि किनभनेदेखि परमेश्वरको राज्यको मूल्य मान्यता व्यवस्था अनुसार मानिसहरूसँगको सम्बन्ध र मिलापको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ।
Reconciliation must take priority even over worship.
अनि वास्तवमा कतिचोटि परमेश्वरलाई आराधना स्तुति चढाउने भन्दा पनि यो मेलमिलाप गर्ने कुराले चाहिँ लाई चाहिँ हामीले मान्यता महत्त्व दिनुपर्छ।
So one scholar says it this way.
एकजना विद्वानले यस्तो कुरा भनेका छन्,
We must live day by day in such a way that when we come to worship God, There is no anger between you and your neighbor or your sister or your brother.
अनि उसले यस्तो भनेको छ, हामीले दिनदिनै सही प्रकारले जिउनु पर्छ ताकि जब हामी परमेश्वरको आराधना स्तुतिको समयमा आराधना स्तुतिमा खडा हुन्छौँ, त्यतिखेर तपाईँको कुनै छिमेकीसँग, आफ्नो दाजुभाइ दिदीबहिनीहरूसँग कुनै पनि बेमेलको, कुनै पनि समस्याको चाहिँ बाँकी मिलाउन बाँकी रहेको हुँदैन, ताकि तपाईँ आफ्नो आराधना परमेश्वरलाई चढाउन सक्नुहुन्छ।
So let's read verse last two verses 25 and 26.
हामी अन्तिम दुईटा पदहरू मत्ती 5:25 र 26 पढ्नेछौँ। तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्र त वादीले तिमीलाई नयाँ न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेलान् र तिमी झ्यालखानामा पर्नेछौ। 26 पद मत्ती 5 को, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीले एक पैसा चुक्ता नगरुन्जेल तिमी त्यहाँबाट उम्कने छैनौ।
So in these last two verses on the topic of reconciliation, Jesus gives the advice to settle matters as soon as possible before things get worse and out of hand.
अनि यहाँनिर यो दुईटा पदहरूमा येशु प्रभुले मानिसहरूसँग फेरि सम्बन्ध गाँस्ने, फेरि मिलाप गर्ने कुराहरूको सम्बन्धमा कुरा गर्दै गर्दा उहाँले भन्नुहुन्छ, जति सके छिटो जुन कुराहरूमा विवाद छ, समस्या छ, त्यो मिलाएर त्यो सम्बन्धमा आउने कोसिस गर, त्यो गर भनेर यहाँ येशु प्रभुले शिक्षा दिनुभएको छ।
So Jesus uses the picture of settling matters before the issue gets to court.
अनि वास्तवमा यहाँनिर येशु प्रभुले त्यो उदाहरण दिनुहुन्छ, त्यो बेमेलको त्यो झगडाको विषय चाहिँ अदालतमा पुग्नुभन्दा अगाडि नै यसलाई मिलाउने प्रयास गर।
So as we have just read in Ephesians, Paul says, "Don't let the sun go down on our anger."
अनि जसरी एफिसीमा हामीले पढेको थियौँ, हाम्रो क्रोध भए पनि घाम अस्ताउन अघि नै हाम्रो रिस चाहिँ मरोस् भनेर भनेका छन्।
Deal with our anger as soon as possible.
अनि हामीमा कोही मान्छेप्रति क्रोध छ भनेदेखि सकेसम्म छिटै त्यो क्रोधको बारेमा हामीले सामना गर्नुपर्छ, त्यसलाई समाधान गर्नुपर्छ।
We should ask for God's help and God's forgiveness to quiet. I'm sorry, we should ask for God's forgiveness and for His help to quieten our anger and seek reconciliation with our brother or sister. Whom we have offended or who has offended us.
अनि वास्तवमा हामीले परमेश्वरसँग सहायता माग्नुपर्छ ताकि उहाँले हाम्रो क्रोधलाई शान्त हुनलाई सहायता गर्नुभएको होस्, ताकि हामीले कसैलाई चित्त दुखायौँ अथवा कसैले हामी प्रति नराम्रो केही काम गरेको छ जसले गर्दा हामीमा क्रोध छ, त्यो कुरा चाहिँ छिटै हामी मिलाप गर्न सकौँ, क्षमा दिन लिन सकौँ र हामी फेरि सम्बन्धमा गाँसिन सकौँ, यो कुराको लागि परमेश्वरले सहायता गर्नुहुन्छ, हामीले प्रार्थना गर्नुपर्छ।
And so we do this before our anger gets out of hand and we become controlled by our anger.
अनि वास्तवमा हामीलाई कुनै पनि कुरा कुनै पनि व्यक्तिको बारेमा क्रोधित रिस उठेको छ यस्तो केही छ भनेदेखि चाहिँ त्यसबाट आउन सक्ने खराबी कुराहरू आउनुभन्दा अगाडि नै हामीले यसलाई समाधान गरेर हाम्रो रिसलाई मार्नुपर्छ, ताकि रिसले हामीलाई कन्ट्रोल गरेर हामीलाई गलत बाटोमा शैतानको पासो शैतानले हामीलाई पासो नबनाओस्।
Now, the anger of man is most of the time not righteous.
अनि कतिचोटि मानिसहरूको क्रोध चाहिँ धेरैचोटि धार्मिकताबाट आउँदैन।
I know that most of the time, for example, I get angry for the wrong reasons.
अनि उहाँले के भन्दै हुनुहुन्छ भने उहाँलाई थाहा छ अरे धेरै जसो पटक उहाँलाई रिस उठ्छ अनि त्यो चाहिँ गलत कुराको लागि रिस उठिरहेको हुन्छ।
Much of our anger is a result of our pride.
अनि धेरैचोटि हाम्रो क्रोध चाहिँ हाम्रो हामीमा जो म केही हुँ भन्ने घमण्ड छ त्यसबाट आउँछ।
Our pride gets hurt when we are insulted and we respond in anger.
अनि हामी जब हामीलाई कसैले निन्दा गर्छ अथवा हामीलाई कसैले अलिकति हाम्रो घमण्डलाई प्रभाव पार्छ भनेदेखि चाहिँ हाम्रो घमण्डमा चाहिँ हामीलाई चित्त दुख्छ, त्यसमा चाहिँ त्यसले छुन्छ।
As far as possible with us, do not allow anger or bad relationships to remain unresolved.
अनि त्यस कारणले जबसम्म तपाईँ र मेरो हातमा छ हामीले क्रोध र मानिसहरूसँगको सम्बन्धमा नराम्रो अवस्था को सम्बन्ध हुनलाई हामीले कहिले पनि नछोडौँ अथवा त्यो मौकै नदिउँ।
As the Beatitudes remind us, blessed are the peacemakers, for they will be called children of God.
अनि वास्तवमा बियाटिच्युड अथवा पहाडी उपदेशमा ती आशिष धन्य भन्ने कुरामा लेखिएको छ, धन्य मेलमिलाप गराउनेहरू हो तिनीहरू चाहिँ परमेश्वरका छोराछोरी कहलाइनेछ।
So Jesus himself showed us how to live without responding in anger.
अनि वास्तवमा येशू प्रभुले हामीलाई उहाँकै जीवनद्वारा उहाँले जिएको कुराबाट देखाउनु भएको छ कि क्रोध नदेखाइकन हामीले कसरी जिउन सक्छौँ।
He took the anger of his and abuse of his enemies, and he did not react in anger.
अनि उहाँले वास्तवमा उहाँका शत्रुले उहाँलाई कति अत्याचार गरेर कति दुःख र कष्ट दिए तर उहाँले त्यो कुराहरूको विरुद्धमा केही क्रोध हुन मौका दिनु भएन, केही प्रतिवादै गर्नु भएन।
And when he was crucified on the cross, he prayed for his enemies.
अनि जब उहाँलाई ती मानिसहरूले क्रुसमा चढाएर काँटी ठोके उहाँले उहाँका शत्रुहरूलाई उहाँलाई दुःख दिनेहरूको निम्ति क्षमाको प्रार्थना गर्नुभयो।
And in doing that, he won the victory of salvation for mankind, for us.
त्यसो गरेर उहाँले यति ठुलो उद्धार हाम्रो लागि लिइदिनुभयो, तयार गर्नुभयो मानिसहरूको लागि।
By his humility and his refusal to be angry and respond in anger, Jesus bought our salvation.
अनि उहाँको विनम्रता उहाँको कोमल हृदय र क्रोधबाट नचलेर उहाँले सबै
Maybe.
कुरा सहेर हाम्रो निम्ति उद्धारको बाटो तयार गर्नुभयो।
May we learn from our gentle and humble Lord, and may we learn to humble ourselves to forgive and to make friends.
अनि हामीले हाम्रो विनम्र र कोमल हृदयको प्रभुबाट सिक्न सकौँ र हामी पनि कोमल हृदय र विनम्र भएर हाम्रो मित्रहरू हाम्रो साथीहरू और शत्रुहरू सबैप्रति हाम्रो राम्रो मिलापको व्यवहारमा आउन सकौँ।
Jesus has shown us the way. May we be willing to learn and follow our Lord.
अनि येशु प्रभुले हामीले कसरी चल्नुपर्ने भनेर बाटो देखाउनु भएको छ, हामीमा यो उत्कट इच्छा होस् र हामीले यसलाई पछ्याउन सकौँ कसरी प्रभु हिँड्नुभयो उहाँको पछि पछि।
Learning not to be angry is not easy.
अनि वास्तवमा रिस गर्न नगर्ने किसिमले नगर्ने कुरा जो सिक्ने कुरा छ नि त्यो सजिलो कुरा छैन।
And learning to reconcile is not easy.
अनि वास्तवमा मान्छेसँग फेरि मिलापमा आउन सक्ने मिल्न सक्ने जसले चाहिँ तपाईँलाई यति ठुलो अत्याचार गरेको छ त्यो त्यति सजिलो कुरा छैन।
A big part of it involves humbling ourselves, our pride, bringing down our pride.
सबैभन्दा ठुलो कुरा त्यो मिलापको लागि र त्यो आफैलाई विनम्र बनाउने अरूलाई क्षमा दिने कुरामा चाहिँ हाम्रो आफ्नै घमण्डलाई चाहिँ हामीले चूर्ण पार्नुपर्छ। हामी आफै विनम्र हुन सक्नुपर्छ।
But we are greatly blessed when we travel this road of peace that brings glory to God.
अनि जब हामी यो शान्तिको मार्गमा हिँड्छौँ, मिलापको मार्गमा हिँड्छौँ, जसले परमेश्वरको महिमा ल्याउँदछ, त्यसबाट हामी प्रशस्त आशिषित हुनेछौँ।
May God help us.
परमेश्वरले हामीलाई मद्दत गर्नुभएको होस्।
Next week, we will discuss the remainder five examples.